रेडियो तेहरान के सभी श्रोता मित्रों की सेवा में जहरा जैदी और साथियों का सलाम पहुंचे। श्रोताओं, आज आप कुरान मजीद के सूरह अहज़ाब की आयत क्रमांक 32, 33 और 34 की तिलावत और अनुवाद सुनेंगे ईरान के प्रख्यात कारी अबुल कासिमी से।
أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا نساء كأحد من النساء إن اتقيتن فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمنا الصلاة وآتينا الزكاة وأطعنا الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة إن الله كان لطيفا خبيرا صدق الله العلي العظيم
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامان مہلاؤں میں سے کسی کی طرح نہیں ہو۔ یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو۔ نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گرڑاج ایران کی آواز۔ دوستو، آپ ہمارے پرسارن کو شارٹ وے میں 25 میٹر بینڈ برابر 11,860 کلو ہرٹز پر سن رہے ہیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir۔ ہماری ویب سائٹ کا پتہ ہے parstoday.ir/hi۔ ہمارا واٹس ایپ نمبر ہے 00989035065 492۔ دوستو آج بدھوار ہے، مرداد کی 4 اور جولائی کی 26 تاریخ ہے، ساتھ ہی آج اسلامی کیلنڈر کے پہلے مہینے محرم کی 8 تاریخ ہے۔ آج کی ہماری سبھا کے کاریکرموں کی روپ ریکھا کچھ اس پرکار ہے۔ سب سے پہلے آپ خبر سنیں گے، اس کے بعد آپ کی سیوا میں پیش کیا جائے گا کاریکرم راجنیتک چرچا، اور اس کے بعد پوتر مہینے محرم میں پیش کیے جانے والے وشیش کاریکرموں کی ایک انکڑی آپ کی سیوا میں پیش کیا جائے گا، اور اس کے بعد آج کی سبھا کے انت میں آپ کی سیوا میں جو کاریکرم پیش کیا جائے گا وہ ہوگا آج کل۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ تو دوستو کاریکرم کے انوسار اب آپ ریڈیو ہندی تہران سے راشٹری اور انتر راشٹری سماچار رویش زیدی اور مریم مہردادی سے سنیں گے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کو سارانش۔ آیت اللہ العظمیٰ سید علی خامنے کی موجودگی میں آیوجت ہوئی 7ویں محرم کی مجلس۔ اتی گرہن کاری شاسن کا انت نکٹ ہے ایران۔ سید نصر اللہ دوارا کہی بات پر اسرائیلی سماچار پتر نے لگائی مہر۔ ایشوریہ کتابوں کا انادر کرنے والے اب ہو جائیں ہوشیار، راشٹر سنگھ میں ہوا پرستاو پاس۔ اور اب آپ وستار سے سماچار سنیے۔
تہران کے امام خمینی رحمت اللہ علیہ امام باڑے میں منگلوار رات کو اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کی موجودگی میں 7ویں محرم کی مجلس آیوجت ہوئی۔ پراپت رپورٹ کے مطابق پوتر محرم مہینے میں پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے پران پریہ نواسے حضرت امام حسین علیہ السلام اور ان کے وفادار ساتھیوں کی یاد میں آیوجت ہونے والی شوک سبھاؤں کا سلسلہ پہلی محرم سے آرمبھ ہو جاتا ہے۔ دنیا بھر میں آیوجت ہونے والی ان شوک سبھاؤں میں انسانیت کی رکشا کرنے والے مہان بلیدانیوں کی قربانیوں کے بارے میں بتایا جاتا ہے۔ اسی سمبندھ میں تہران میں استھت امام خمینی رحمت اللہ علیہ امام باڑے میں بھی اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کی موجودگی میں مجلسیں آیوجت ہوتی ہیں۔ حجت الاسلام والمسلمین حاج علی اکبری نے مجلس پڑھی۔ انہوں نے تربیت کے آئیڈیل کے طور پر حضرت علی اکبر علیہ السلام کے ویکتتو کے وبھن پہلوؤں پر پرکاش ڈالا۔ اسلامی کتابوں کے انوسار امام حسین علیہ السلام کے سب سے بڑے بیٹے حضرت علی اکبر علیہ السلام کا چہرہ اور ویوہار پوری طرح پیغمبر اسلام سے ملتا جلتا تھا۔
ودیش منترالے کے پروکتا نے کہا کہ اتیگرہنکاری زائنی شاسن کا انت نکٹ ہے۔ ودیش منترالے کے پروکتا ناصر کنانی نے نوبلس میں شہید ہونے والوں کے پریجنوں کے پرتی سہانبھوتی جتاتے ہوئے کہا کہ اتیگرہنکاری اور آتنکوادی شاسن کا انت نکٹ ہے۔ منگلوار کو نابلس میں زائنی شاسن کے سینکوں اور فلسطینیوں کے بیچ جھڑپ ہو گئی، جس میں زائنی سینکوں نے 3 فلسطینیوں کو شہید کر دیا اور اس کے بعد ان کے شووں کو اپنے ساتھ اگیاستان پر لے گئے۔ یہ جھڑپ نابلس میں زائنی شاسن کی ایک سرکشا چیک پوسٹ کے نکٹ ہوئی تھی۔ سماچار ایجنسی فارس پریس کی رپورٹ کے انوسار ودیش منترالے کے پروکتا ناصر کنانی نے فلسطینی لوگوں اور پرتیرودھک گٹوں کو سمبودھت کرتے ہوئے کہا کہ آپ کے شہیدوں کا پاون لہو ویرتھ نہیں جائے گا اور غیر قانونی جعلی اتیگرہنکاری اور آتنکوادی شاسن کا انت نکٹ ہے۔
ہبرو بھاشا کے ایک سماچار پتر نے اویدھ ادھیکرت فلسطینی شیتروں میں گمبھیر راجنیتک اور آرتھک استھتی کا ذکر کرتے ہوئے یہ سویکار کیا ہے کہ زیونی شاسن کی تلنا مکڑی کے جالے سے بھی کمزور کرنے کے سمبندھ میں حزب اللہ کے مہا سچیو کی بات پوری طرح سچ پر آدھارت ہے۔ प्राप्त रिपोर्ट के मुताबिक इस्लामी प्रतिरोध आंदोलन हिजबुल्लाह के महासचिव सैयद हसन नसरुल्लाह ने 25 मई वर्ष 2000 को अपने एक भाषण में कहा था कि इसराइल मकड़ी के जाले से भी कमजोर है और उनकी ये बात उस समय से लेकर आज तक ज़ायोनियों को अच्छी तरह याद है। इस समय इसराइल में जो हालात हैं उसको देखते हुए अब ज़ायोनी शासन के समाचार पत्र और बड़े बड़े राजनीतिक टीकाकार इस बात को स्वीकार करते नजर आ रहे हैं कि सैयद नसरुल्लाह ने इसराइल के संबंध में जो बातें कही थीं वे लगभग सभी सच साबित होती दिखाई दे रही हैं। अवैध अधिकृत फिलिस्तीन में नेतन्याहू की कैबिनेट के खिलाफ हर दिन उग्र होते प्रदर्शन को देखते हुए हिब्रू भाषा में प्रकाशित होने वाले समाचार पत्र हारेट्स ने अपनी एक रिपोर्ट में लिखा है कि हिजबुल्लाह के महासचिव सैयद हसन नसरुल्लाह की मकड़ी का जाला वाली थ्योरी सच हो गई है। हारेट्स ने आगे भी लिखा है कि इसराइल अपने पतन की ओर आगे बढ़ रहा है, वायु सेना नष्ट हो रही है, सेना के ज्वाइंट ऑफ स्टाफ के कमांडरों ने सेना की ताकत को पहुंचने वाले नुकसान की बात स्वीकार कर ली है और ये आशा व्यक्त की है कि सेना के स्थायी बल रिजर्व बलों के विरोध की लहर में शामिल हो जाएंगे और ये सैन्य सेवा छोड़ देंगे।
तुर्की के राष्ट्रपति रजब तैयब अर्दोगन ने कहा है कि फिलिस्तीन में शांति व सुरक्षा स्थापित करने के लिए एक स्वतंत्र सरकार का गठन जरूरी है। उन्होंने ये बात तुर्की की यात्रा पर जाने वाले फिलिस्तीनी प्रशासन के प्रमुख महमूद अब्बास से अंकारा में होने वाली मुलाकात में कही। समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार रजब तैयब अर्दोगन ने महमूद अब्बास के साथ एक प्रेस कॉन्फ्रेंस में ऐतिहासिक व पवित्र स्थलों विशेषकर मस्जिद उल अक्सा की स्थिति को बदलने के लिए किए जाने वाले कार्यों का विरोध किया। उन्होंने कहा कि वो मरने वाले फिलिस्तीनियों की संख्या में वृद्धि, गैर कानूनी ढंग से ज़ायनी कॉलोनियों का निर्माण और कॉलोनियों में रहने वाले ज़ायनियों की हिंसा से चिंतित हैं। इसी प्रकार तुर्की के राष्ट्रपति ने फिलिस्तीन के साथ संबंधों में विस्तार और उसके समर्थन पर बल दिया और कहा कि पूरी शक्ति के साथ फिलिस्तीनियों की आकांक्षाओं का समर्थन जारी रखेंगे और फिलिस्तीनी लोगों को की शांति व सुरक्षा में वृद्धि के लिए किसी प्रयास में संकोच से काम नहीं लेंगे।
संयुक्त राष्ट्र संघ की महासभा में एक प्रस्ताव पारित किया गया है जिसके तहत पवित्र पुस्तकों के अनादर और अपमान को अंतर्राष्ट्रीय कानून का उल्लंघन घोषित किया गया है। प्राप्त रिपोर्ट के मुताबिक संयुक्त राष्ट्र महासभा ने मंगलवार को एक प्रस्ताव पारित किया जिसमें किसी भी व्यक्ति को उसके धर्म या मजहब के आधार पर प्रताड़ित करना अंतर्राष्ट्रीय कानून का उल्लंघन है। इस प्रस्ताव में किसी धर्म के अनुयायियों के धार्मिक प्रतीकों, पवित्र पुस्तकों और आवासों, व्यापारिक केंद्रों, संपत्ति, शैक्षिक संस्थानों, सांस्कृतिक केंद्रों या प्रार्थना स्थलों के खिलाफ किसी भी तरह की हिंसक और अपमानजनक कार्रवाई पूरी तरह गैरकानूनी माना जाएगा। संयुक्त राष्ट्र महासभा ने धार्मिक केंद्रों और तीर्थ स्थानों पर हमले की कड़े शब्दों में निंदा की है, साथ ही ऐसे किसी भी नफरत फैलाने वाले कार्य को अंतर्राष्ट्रीय कानूनों का उल्लंघन भी घोषित किया गया है।
जापान के रक्षा मंत्री इनो तोशिरो ने चेतावनी दी है कि अगर चीन ने ताइवान पर हमला किया तो उनका देश ताइपे की मदद करेगा। जापान का ये बयान ऐसे समय पर आया है जब ताइवान और चीन के बीच तनाव बढ़ता जा रहा है। दोनों एक दूसरे के खिलाफ हथियारों की तैनाती बढ़ा रहे हैं। चीन ने धमकी दी है कि अगर शांतिपूर्ण तरीके से ताइवान चीन के साथ अपना विलय नहीं करता है तो वो ताकत का इस्तेमाल करेगा। जापान के रक्षा मंत्री इनो तोशिरो ने कहा कि यदि दुनिया भर के लोगों में ये इच्छा शक्ति होगी कि ताइवान को समर्थन दिया जाए ठीक उसी तरह से जैसे रूसी हमले के दौरान यूक्रेन का समर्थन किया जा रहा है तो इस बात की पूरी संभावना होगी कि हम भी ताइवान की कुछ मदद कर सकते हैं।
अमेरिका के नासा में बिजली गुल स्पेस स्टेशन से टूटा संपर्क, 7 वैज्ञानिक अंतरिक्ष की कक्षा में फंसे। अमेरिका के नासा अंतरिक्ष स्टेशन में पावर कट जाने से एक बड़ा हादसा होने से टल गया है। नासा स्टेशन में बिजली कट जाने से 7 अंतरिक्ष यात्री कक्षा में फंस गए हैं। اس سے امریکہ میں افراتفری مچ گئی۔ امریکہ کے نیشنل ایروناٹکس اینڈ اسپیس ایڈمنسٹریشن ناسا بھی اچانک منگلوار کو بجلی کٹوتی کا شکار ہو گیا، اس سے دھرتی سے لے کر انترکش تک افراتفری مچ گئی۔ بتایا جا رہا ہے کہ ناسا میں بجلی کٹنے کے کارن منگلوار کو مشن کنٹرول اور انتراشٹریہ انترکش اسٹیشن کے بیچ سمپرک ٹوٹ گیا، اس سے ویگیانکوں میں کھلبلی مچ گئی۔ ناسا میں ہوئی اس بجلی کٹوتی کے چلتے مشن نینترن سے اسٹیشن پر آدیش نہیں بھیجا جا سکا، اس وجہ سے کچھا میں موجود 7 انترکش یاتریوں سے بھی سمپرک ٹوٹ گیا۔
روسی فائٹر نے امریکی ڈرون کو گھیرا اور پھر اس کے پروپیلر کو شتگرست کر دیا۔ روسی لڑاکو ویمان نے سیریا کے اوپر امریکی ڈرون پر حملہ کیا ہے۔ امریکی سینا نے بتایا کہ روسی یودھک ویمان نے سیریا کے اوپر ہمارے ڈرون پر فائرنگ کی اور اس کے پروپیلر کو شتگرست کر دیا۔ امریکی وایو سینا کے سینٹرل پرمکھ لیفٹیننٹ جنرل الیکس گرینکیویچ نے کہا کہ رویوار کو روسی لڑاکو ویمان نے امریکی مشن میں بادھا ڈالنے کی پوری کوشش کی۔
کانگریس سانسد گورو گوگوئی نے بدھوار کو مودی سرکار کے خلاف وپکشی گٹھ بندھن انڈین نیشنل ڈیولپمنٹل انکلوسیو الائنس یعنی انڈیا کی اور سے اوشواس پرستاؤ پیش کیا ہے۔
اور اسی کے ساتھ ریڈیو 13 سے سماچار سماپت ہوئے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ شروتاؤں، کارکرم راجنیتک چرچا میں آپ کا سواگت ہے، میں ہوں احمد عباس۔ راجنیتک چرچا میں ہم بات کریں گے اسلامی گڑتنتر ایران کے خلاف اسرائیل کی جاسوسی گتی ودھیوں کے بارے میں۔ راجنیتک چرچا میں ہم اسرائیل میں نیائک اوور ہال کے مدے پر مچے بوال پر بھی ایک نظر ڈالیں گے۔ بھارت میں سنسد کے بھیتر ستا پکش اور وپکش کے بیچ زوردار نوک جھونک ہو رہی ہے، اس وشے پر ایک رپورٹ آپ کو سنوائیں گے۔ تو چرچا کے وشے یہی ہیں، آرمبھ کرتے ہیں اسرائیل کی جاسوسی گتی ودھیوں سے۔ اسلامی گڑتنتر ایران کے خلاف اسرائیل کی جاسوسی گتیویدھیاں لمبے سمے سے جاری ہیں اور اس کے لیے وہ الگ الگ ہتھ کنڈوں کا استعمال کرتا ہے۔ جائزہ پیش کر رہے ہیں محمد مہدی۔
انٹیلیجنس منترالے نے بتایا ہے کہ زانوی شاسن سے سمبندھت سب سے بڑے آتنکوادی چینل کے سدسیوں کو دیش کے کئی پرانتوں میں گرفتار کیا گیا ہے۔ آتنکواد ایک گمبھیر خطرہ ہے جس کا اسلامی گڑتنتر ایران کو اسلامی کرانت کی سفلتا سے لے کر اب تک سامنا رہا ہے۔ آتنکوادی و متھیاچاری گٹ ایم کے او نے 17,000 ایرانیوں کو شہید کیا ہے، جس میں عام لوگوں سے لے کر ایرانی راج نیتا اور دھرم گرو شامل ہیں۔ اسی پرکار زانوی شاسن نے ایران میں کئی آتنکوادی کاروائیاں انجام دی ہیں، جیسے ایران کے پرمانو ویگیانکوں کو شہید کیا ہے، اور اسی پرکار آتنکواد سے مقابلے کے مہانائک جنرل قاسم سلیمانی کو امریکی سینکوں نے ڈرون حملہ کر کے شہید کر دیا۔ روچک بات یہ ہے کہ ایران کے خلاف جو آتنکوادی کاروائیاں ہوتی ہیں اور جو ان کاروائیوں کو انجام دیتے ہیں، انہیں پشمی دیشوں وشیش کر امریکہ کا سمرتھن و آشیرواد پراپت رہتا ہے۔ اس سمرتھن کا ایک سپشٹ ادھارن یہ ہے کہ متھیاچاری گٹ ایم کے او کی بیٹھکوں میں امریکی و یورپی دیشوں کے ادھیکاری بڑھ چڑھ کر بھاگ لیتے ہیں۔ ایران کی انٹیلیجنس منترالے نے تہران، کرمان، اصفہان، کوہ کیلوئے و بوئر احمد، کردستان و مازندران پرانتوں میں زانوی شاسن سے سمبندھت آتنک وادی گٹوں کے سدسیوں کی گرفتاری کی سوچنا دی ہے اور ودیشوں میں موجود آتنک وادی کیندر ان کا سمرتھن کر رہے تھے۔ گرفتار ہونے والے تتوں کے پاس سے 43 شکتی شالی بم برآمد ہوئے ہیں جنہیں دور سے ریموٹ کنٹرول کے مادھیم سے وسفوٹ کیا جاتا ہے۔ گرفتار ہونے والے تتوں نے سویکار کیا ہے کہ شہید جنرل قاسم سلیمانی کی قبر لوگوں کے اکٹھا ہونے کی جگہ، پیٹرول پمپ، گیس بھرنے کی جگہ اور ودیوت کیندروں آدی پر وسفوٹ کرنے کا ان کا کارکرم تھا۔ جانکار حلقوں کا ماننا ہے کہ آتنکواد ایک ایسا ابھشاپ ہے جس سے دنیا کے بہت سے دیش پریشان ہیں، پرنتو اس بیچ جو چیز چنتا کا وشے ہے وہ یہ ہے کہ آتنکواد سے مقابلے کا دعویٰ کرنے والے دیش بھی ان گٹوں کے استتو میں آنے کے ذمہ دار ہیں۔ امریکہ کی پورو ودیش منتری ہلری کلنٹن اور اس دیش کے پورو راشٹرپتی ڈونلڈ ٹرمپ کے ان بیانوں کو اسی پریپیکش میں دیکھا جا سکتا ہے جس میں انہوں نے کہا ہے کہ آتنکوادی گٹ داعش کو امریکہ نے بنایا ہے۔ اسی پرکار جانکار حلقوں کا ماننا ہے کہ آتنکوادی گٹوں کے باقی رہنے کی مکھیہ وجہ آتنکواد سے مقابلے کا دعویٰ کرنے والے دیشوں کا دوہرا ماپدنڈ ہے۔ ان حلقوں کا ماننا ہے کہ اگر آتنکواد سے مقابلے کا دعویٰ کرنے والے اپنے دعوے میں سچے ہوتے تو امریکہ اور پشمی و یورپی دیشوں میں آتنکوادی پوری سواتنترتا کے ساتھ نہ رہتے۔ بہرحال جب تک آتنکواد سے مقابلے کے سمبندھ میں دوہرا ماپدنڈ موجود رہے گا تب تک آتنکواد اور آتنکوادی پھلتے پھولتے رہیں گے اور ان کے ختم ہونے کی کامنا نہیں کرنی چاہیے۔
اسرائیل میں نیائک اوور ہال کے پرستاؤ کو سنسد میں منظوری ملی ہے اور اس بیچ اسرائیل میں زوردار ہنگامے جاری ہیں۔ جائزہ پیش کر رہے ہیں سید میسم۔
امریکی راشٹرپتی جو بائیڈن اور امریکہ میں زائونی شاسن کے دوستوں کے آگرہ اور وپکشی نیتاؤں اور جنمت کے ویاپک ورودھ کے باوجود اسرائیل کے دھر دکشن پنتھی ستاداری گٹھ بندھن نے جوڈیشل اوور ہال نامک نیائک سدھاروں کا پہلا بل نیسٹ سے پارت کروا لیا۔ سوموار کی شام اسرائیلی سنسد میں سپریم کورٹ کی شکتی کو سیمت کرنے والا یہ ویواداسپد بل شونیہ کے مقابلے 64 متوں کے سمرتھن سے قانون میں بدل گیا۔ وپکش کے بائیکاٹ کی وجہ سے ورودھ میں ایک بھی ووٹ نہیں پڑا۔ زائونی پردھان منتری بنجامین نیتنیاہو کی کٹر دکشن پنتھی گٹھ بندھن سرکار دوارا سنسد میں پیش کیے گئے ویواداسپد بل کے انوسار عدالتوں کو سرکار اور سنسد کے فیصلوں کی ترک سنگتتا پر کسی بھی طرح کی روک یا جانچ کرنے سے پرتیبندھت کیا گیا ہے۔ بھرشٹاچار کے مقدمے کا سامنا کر رہے زائونی پردھان منتری نیتنیاہو کی کیبینیٹ نے جوڈیشیل اوور ہال کے نام پر کئی بل سنسد میں لانے کی یوجنا تیار کی ہے۔ سوموار کو اس پرکریا سے سمبندھت یہ پہلا بل پاس ہوا ہے۔ اس بل کے پارت ہونے تک اسرائیلی سپریم کورٹ کو ترک سنگتتا کے آدھار پر سرکار اور سنسد کے آدیشوں کو رد کرنے کا ادھیکار حاصل تھا، لیکن اب اس کے بعد سے ترک سنگتا کے ماپ دنڈوں کو بدل دیا گیا ہے اور اس طرح سے سپریم کورٹ کی شکتی کافی حد تک سیمت کر دی گئی ہے۔ اسرائیلی سپریم کورٹ کے پاس ویاپک ادھیکار تھے اور اسے عام طور پر یہودی لوکتنتر اور دھرم نرپیکشتا کے گارنٹر کے روپ میں دیکھا جاتا تھا۔ اسی وجہ سے نیائک سدھاروں کے آلوچک اس قانون کو اسرائیلی لوکتنتر کے وناش کے روپ میں دیکھ رہے ہیں۔ جوڈیشیل اوور ہال سے سمبندھت دوسرے بلوں میں سپریم کورٹ کے ججوں کے چہن کی پرکریا کو نشانہ بنایا گیا ہے۔ دراصل نیتنیاہو سرکار کے ورودھی اس پوری یوجنا کو زائونی پردھان منتری کے خلاف بھرشٹاچار کے مقدمے کو بند کرنے کے روپ میں دیکھ رہے ہیں، کیونکہ اگر عدالت انہیں مجرم ٹھہراتی ہے تو انہیں پد چھوڑ کر جیل کی سلاخوں کے پیچھے جانا ہوگا۔ نیتنیاہو سرکار کے ورودھ میں اویدھ ادھیکرت علاقوں میں ابھوتپورو وشال پردرشنوں کا سلسلہ جاری ہے اور پردرشنکاریوں کو نیتنیاہو کے راجنیتک ورودھیوں کے ساتھ ہی زائونی سینا، خفیہ ایجنسی اور سیکورٹی سروسز کے پورو شیش ادھیکاریوں، پورو مکھیہ نیایادھیشوں اور قانون ودوں کا سمرتھن مل رہا ہے۔ یہاں تک کہ زائونی شاسن کی رکشا کے لیے مہتوپورن مانی جانے والی وایو سینا کے پائلٹوں اور یدھ کے لیے تیار رکھے جانے والے ریزرو سینکوں نے سرکاری آدیشوں کا پالن کرنے سے انکار کر دیا ہے، جس کے بعد اویدھ شاسن کی سرکشا گمبھیر سنکٹ میں پڑ گئی ہے۔ پورو زائونی प्रधानमंत्री एहुद ओलमर्ट का कहना है कि इसराइल गृह युद्ध की ओर बढ़ रहा है। ब्रिटेन के टीवी चैनल 4 के साथ बातचीत करते हुए ओलमर्ट ने कहा, यह एक बहुत ही गंभीर खतरा है और ये अभूतपूर्व है, हम गृह युद्ध की ओर बढ़ रहे हैं।
भारत में मणिपुर के मुद्दे को लेकर संसद में सत्ता पक्ष और विपक्ष के बीच जोरदार नोकझोंक और हंगामा देखने में आया। ब्यौरे के साथ हमारे संवाददाता शमशाद काजमी।
मणिपुर हिंसा को लेकर संसद के मॉनसून सत्र में सत्ता पक्ष और विपक्ष के बीच गतिरोध जारी है और हंगामे और नारेबाजी के कारण दोनों सदनों की कार्यवाहियां बाधित हो रही हैं। इसी बीच कांग्रेस और बीआरएस ने इस मुद्दे को लेकर मोदी सरकार के विरुद्ध लोकसभा में अविश्वास प्रस्ताव पेश किया है, जिसे लोकसभा अध्यक्ष ओम बिरला ने स्वीकार कर लिया। उन्होंने कहा कि विचार विमर्श के बाद अविश्वास प्रस्ताव पर चर्चा की तारीख की घोषणा की जाएगी।
इस प्रस्ताव की अनुमति दी जाती है, मैं सभी दलों के नेताओं से चर्चा कर और नियमों के तहत उचित समय पे चर्चा करने की तिथि से आप सबको अवगत करा दूंगा।
कांग्रेस के सांसद गौरव गोगोई ने लोकसभा में सरकार के विरुद्ध अविश्वास प्रस्ताव का नोटिस दिया था। विपक्ष मानसून सत्र शुरू होने के साथ ही मणिपुर हिंसा पर प्रधानमंत्री नरेंद्र मोदी द्वारा सदन में बयान दिए जाने की मांग करता रहा है और विपक्ष चाहता है कि इस मुद्दे पर नियम 267 के तहत चर्चा हो, लेकिन सत्ता पक्ष इसके लिए तैयार नहीं है। उसका कहना है कि इस मुद्दे पर चर्चा हो सकती है, लेकिन उत्तर गृह मंत्री अमित शाह देंगे। विपक्ष ने अपनी मांग को लेकर प्रधानमंत्री को बोलने के लिए विवश करने के उद्देश्य से अविश्वास प्रस्ताव पेश किया है, क्योंकि उसे मालूम है कि लोकसभा में सरकार को भारी बहुमत प्राप्त है। राज्यसभा में आम आदमी पार्टी के सांसद संजय सिंह ने, जिन्हें पूरे मानसून सत्र से निलंबित कर दिया गया है, अविश्वास प्रस्ताव स्वीकार किए जाने पर कहा,
भारत की संसद में प्रख्यात समाजवादी नेता डॉक्टर राम मनोहर लोहिया अविश्वास प्रस्ताव लेके आए थे और उस समय जनता के मुद्दों पर सदन में अच्छी चर्चा हुई थी, सरकार को जवाब देना पड़ा था। आज भी इस अविश्वास प्रस्ताव के जरिए जो तमाम मुद्दे हैं, महंगाई का सवाल है, मणिपुर की हिंसा जो सबसे बड़ा सवाल है, उस पे विपक्ष टीम इंडिया जो है वो अपनी बात रख पाएगी और मोदी जी को जवाब देना।
अविश्वास प्रस्ताव स्वीकार किए जाने के बाद विपक्ष के कुछ सांसदों ने चक दे इंडिया का नारा लगाया। कांग्रेसी सांसद अधीर रंजन चौधरी ने कहा,
नोकमिशा में मजबूरन लाने पड़ते इसलिए कि ये सरकार अनदेखी कर रही है विपक्ष की सारे मांग को। हम लोग शुरू के दिन से ही यही मांग करते आते हैं कि प्राइम मिनिस्टर खुद आए और सदन के अंदर मणिपुर की बात रखे।
विपक्षी सांसद ऐसे प्ले कार्ड्स उठाए थे जिन पर इंडिया फॉर मणिपुर और नफरत के खिलाफ इंडिया एकजुट हो गया है जैसे नारे लिखे थे। विपक्षी सांसदों की नारेबाजी के बीच गृह मंत्री अमित शाह ने कहा कि जो लोग नारे लगा रहे हैं उनकी न तो सरकार और न ही सहयोग में रुचि है। उन्होंने कहा कि मैंने सदन के दोनों नेताओं को पत्र लिखकर कहा है कि मैं इस मुद्दे पर लंबी चर्चा के लिए तैयार हूं। ज्ञात रहे कि मणिपुर में भीड़ द्वारा दो महिलाओं को निर्वस्त्र करके परेड कराने और सामूहिक बलात्कार का वीडियो 19 जुलाई को वायरल होने के बाद 20 जुलाई से, जब से संसद का मानसून सत्र शुरू हुआ है, विपक्ष ने केंद्र सरकार पर निरंतर हमला किया है। प्रधानमंत्री नरेंद्र मोदी ने भी इस घटना को सभ्य समाज को शर्मसार करने वाला बताया, लेकिन विपक्ष पर भी प्रहार करते हुए इसे दिशाहीन बताया है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
और इसी के साथ राजनीतिक चर्चा का कार्यक्रम समाप्त होता है।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज्य ईरान की आवाज। दोस्तों, अभी आप कार्यक्रम राजनीतिक चर्चा हमारे साथी अहमद अब्बास से सुन रहे थे। अब आपकी सेवा में पवित्र मुहर्रम में पेश किए जाने वाले विशेष कार्यक्रमों की एक अंक कड़ी हाजिर है।
दोस्तों, आठवीं मुहर्रम के संबंध में एक विशेष कार्यक्रम के साथ आपकी सेवा में हाजिर है स्वाति और मोहम्मद मेहदी का सलाम स्वीकार कीजिए।
दोस्तों, जैसा कि आप जानते हैं कि मुहर्रम का महीना जारी है और आज मुहर्रम महीने की 8 तारीख है। ये वो महीना है जिसमें इमाम हुसैन अलैहिस्सलाम और उनके वफादार साथियों को 3 दिन का भूखा प्यासा कर्बला में बड़ी ही निर्ममता से शहीद कर दिया गया। कर्बला की महाघटना पूरे मानव इतिहास के लिए अविस्मरणीय पाठ है, जिससे सीख लेकर हर इंसान मानवता व परिपूर्णता के शिखर को बड़ी आसानी से सर कर सकता है।
कर्बला वह जगह है जहां इमाम हुसैन अलैहिस्सलाम के वफादार साथियों ने कुर्बानियां देकर परिपूर्णता का मार्ग तय किया। कर्बला की महात्रासदी का अध्ययन किया जाए तो वहां पर वफादारी, त्याग व बलिदान, निष्ठा, समय के इमाम का अनुपालन, दायित्व बोध आदि वह चीजें देखने को मिलेंगी जिसकी पूरे इतिहास में शायद ही कहीं मिसाल मिले। अगर यह कहा जाए कि कर्बला इमाम हुसैन अलैहिस्सलाम के वफादार साथियों के मेराज की जगह है तो गलत ना होगा।
जिन लोगों ने इमाम हुसैन अलैहिस्सलाम पर अपनी जान कुर्बान कर दी उनमें हजरत अब्बास अलैहिस्सलाम का नाम सर्वोपरि है। हजरत अब्बास अलैहिस्सलाम इमाम हुसैन अलैहिस्सलाम के सौतेले भाई थे। आपकी माँ को उम्मुल बनीन यानी बेटों की माँ कहा जाता है। आपके 4 भाई थे और सब के सब कर्बला में शहीद हो गए। हजरत अब्बास अलैहिस्सलाम इमाम हुसैन अलैहिस्सलाम का इतना सम्मान करते थे जिसकी पूरे इतिहास में कहीं मिसाल नहीं मिलती। हजरत अब्बास अलैहिस्सलाम जिस समय कर्बला में शहीद हुए उस समय उनकी उम्र 32 या 35 साल थी, मगर उनकी 35 हदीसें भी नहीं मिलेंगी। उसकी वजह इमाम हुसैन अलैहिस्सलाम का सम्मान था। इमाम हुसैन अलैहिस्सलाम के सम्मान में उन्होंने कोई हदीस बयान नहीं की।
हजरत अब्बास अलैहिस्सलाम बहुत ही बहादुर थे। उनकी बहादुरी का आलम यह था कि कोई उनके मुकाबले का साहस नहीं करता था। जंग-ए-सिफिन में हजरत अब्बास की बहादुरी के नमूने को उदाहरण के रूप में देखा जा सकता है। रिवायत में है कि इब्ने शासा नाम का एक अरब था, उसे और उसके 7 बेटों को जनाब अब्बास अलैहिस्सलाम ने मौत की घाट उतार दिया। कुछ रिवायतों में है कि शाम के लोग इब्ने शासा को बहुत बड़ा पहलवान मानते थे और उनका मानना था कि वह 1000 सवारों से अकेले लड़ता था। इस बात से हजरत अब्बास की बहादुरी का अंदाजा लगाया जा सकता है। यह हजरत अब्बास अलैहिस्सलाम की बहादुरी के एक छोटी सी झलक थी। हजरत अब्बास इमाम हुसैन अलैहिस्सलाम के सम्मान में कभी भी उनके आगे नहीं चलते थे, उनके सामने सिर झुकाकर बातें करते थे। इमाम हुसैन हजरत अब्बास अलैहिस्सलाम के भाई थे, परंतु उन्होंने कभी भी इमाम हुसैन अलैहिस्सलाम का नाम नहीं लिया और हमेशा आका व स्वामी कहकर पुकारते। वे इतने विनम्र थे कि स्वयं को इमाम हुसैन अलैहिस्सलाम का दास समझते थे और कभी भी भाई नहीं कहते। इस प्रकार से कि इमाम हुसैन अलैहिस्सलाम के दिल में बड़ी अभिलाषा थी कि काश हजरत अब्बास उन्हें एक बार भाई कह दे। और इमाम हुसैन अलैहिस्सलाम की यह मनोकामना कर्बला के क्षेत्र में उस समय पूरी हुई जब हजरत अब्बास अलैहिस्सलाम के अपने जीवन के अंतिम क्षण थे।
दोस्तों, हजरत अब्बास अलैहिस्सलाम ने कभी भी हजरत जैनब को बहन कहकर नहीं पुकारा और अपने आप को दासी कहते रहे। हजरत अब्बास अलैहिस्सलाम इमाम हुसैन अलैहिस्सलाम की छोटी सी सेना और अहले हरम की जान थे। हजरत अब्बास अलैहिस्सलाम को कमरे बनी हाशिम अर्थात बनी हाशिम का चांद कहा जाता था। حضرت عباس علیہ السلام بہادری، ساہس، ششٹاچار جیسے سدگڑوں کے ساتھ ساتھ سوابھیمانی کی پرتی مورتی تھے۔
عاشور کے دن حضرت عباس علیہ السلام امام حسین علیہ السلام کی سینا کے کمانڈر تھے۔ کوفہ کے گورنر عبید اللہ بن زیاد کی اور دو بار حضرت عباس کے لیے امان نامہ ارتھات سرکشا پتر آیا اور ان امان ناموں کو شمر لے کر آیا تھا، مگر جناب عباس نے دونوں امان ناموں کو رد کر دیا اور شمر سے کہا کہ تجھ پر اور تیرے امان نامے پر لانت ہو۔ کچھ روایتوں میں ہے کہ نویں محرم کی رات تھی، شمر نے امام حسین علیہ السلام کے ساتھیوں کے سامنے کھڑا ہو کر کہا، میرے بھانجے کہاں ہیں؟ اس کے بعد جناب عباس اور ان کے دوسرے بھائی خیمے سے باہر آئے اور شمر سے کہا، کیا کام ہے؟ اس پر شمر نے کہا، تم لوگ امان میں ہو۔ اس پر ان لوگوں نے کہا، اگر تو ہمارا ماموں ہے تو تجھ پر اور تیرے امان نامے پر لانت ہو، کیول ہمارے لیے امان نامہ لے کر آیا ہے اور پیغمبر کے بیٹے کو چھوڑ دیا، جبکہ اسی بات کو دوسری طرح بھی بیان کیا گیا ہے۔ دوسری روایت میں اسی بات کو اس پرکار بیان کیا گیا ہے، شمر آیا اور اس نے جناب ام البنین کے بیٹوں کو آواز دی، جب کسی نے بھی اس کا جواب نہیں دیا تو امام حسین علیہ السلام نے جناب عباس اور ان کے بھائیوں سے کہا کہ اس کا جواب دو، یدپی وہ بھرشٹ ہے وہ تمہارا ماموں ہے۔ اس پر حضرت عباس اور ان کے بھائیوں نے شمر سے کہا، کیا کہہ رہے ہو؟ وہ کہتا ہے، میری بہن کے بیٹوں تم سب امان میں ہو، تم لوگ حسین کے ساتھ اپنی جان مت دو اور امیر المومنین یزید کا انوسرن کرو۔ اس وقت حضرت عباس نے کہا کہ شمر تجھے موت آ جائے، خدا تجھ پر اور تیرے امان نامے پر لانت کرے، خدا کے دشمن تو ہم سے کہہ رہا ہے کہ دشمن کا انوسرن کروں اور اپنے بھائی کی مدد سے پیچھے ہٹ جاؤں؟
حضرت عباس علیہ السلام کی بہادری کے بارے میں روایتوں میں ملتا ہے کہ دسویں محرم کی رات کو جب امام حسین علیہ السلام کے ایک نشٹھاوان ساتھی زہیر بن قین کو پتہ چلا کہ شمر امان نامہ لے کر آیا تھا تو انہوں نے جناب عباس سے کہا، ہے امیر المومنین کے بیٹے، جب آپ کے پتا وواہ کرنا چاہتے تھے تو انہوں نے آپ کے چاچا عقیل سے کہا تھا کہ ان کی شادی کسی بہادر خاندان کی مہیلا سے کرائیں تاکہ اس سے ایک بہادر بیٹا پیدا ہو جو کربلا میں امام حسین کی مدد کرے۔
روایتوں میں ملتا ہے کہ حضرت عباس علیہ السلام کئی بار مشکوں ارتھات چھاگروں میں پانی بھر کر الحرم کے خیموں میں لائے۔ حضرت عباس علیہ السلام کو سکا ارتھات پانی پلانے والا بھی کہا جاتا ہے اور یہ ان کی ایک اپادھی ہے۔ حضرت عباس علیہ السلام کا جنم پوتر نگر مدینہ میں ہوا۔ روایتوں میں ہے کہ جب ان کا جنم ہوا تو حضرت علی علیہ السلام نے اپنی آگوش میں لیا اور ان کا نام عباس رکھا اور ان کے داہنے کان میں اذان اور بائیں کان میں اقامت کہی اور اس کے بعد ان کے ہاتھوں کو چوما اور اس کے بعد وہ رو پڑے۔ حضرت عباس کی ماں حضرت ام البنین نے رونے کی وجہ پوچھی تو حضرت علی علیہ السلام نے کہا، عباس کے دونوں ہاتھ حسین کی مدد کی راہ میں الگ کیے جائیں گے اور ایشور دونوں ہاتھوں کے بجائے سورگ میں انہیں دو پر پردان کرے گا۔
کتنا عجیب سنیوگ ہے کہ حضرت علی علیہ السلام کے بڑے بھائی جناب جعفر کو جعفر طیار کہا جاتا ہے اور مہان ایشور انہیں بھی سورگ میں دو پر عطا کرے گا۔ آٹھویں ہجری قمری میں موتا نام کی جنگ ہوئی تھی اور اس جنگ کے کمانڈر حضرت علی علیہ السلام کے بڑے بھائی جناب جعفر بن ابی طالب تھے۔ انہوں نے اتنی جنگ کی کہ جنگ میں ان کے دونوں ہاتھ قلم کر دیے گئے، پر جناب جعفر طیار بہت بہادر تھے۔ دونوں ہاتھ کٹ جانے کے باوجود انہوں نے اپنی دونوں بھجاؤں سے اپنے سینے میں اسلامی سینا کے پرچم کو اٹھائے رکھا تاکہ مسلمانوں کا منوبل بنا رہے اور وہ بھائی بھی نہ ہوں۔ اس کے بعد جناب جعفر کو شہید کر دیا گیا۔
جب پیغمبر اسلام کو جناب جعفر کی شہادت کی خبر ملی تو آپ بہت ہی دکھی ہوئے اور رو کر فرمایا، مہانیشور نے ان کے دونوں ہاتھوں کے بدلے سورگ میں دو پر عطا کیا ہے اور اس کے ذریعے سے وہ سورگ میں اڑیں گے، اسی کارن انہیں جعفر تیار کہا جاتا ہے۔ جناب جعفر تیار کے دونوں ہاتھ پیغمبر اسلام کی مدد میں کاٹ دیے گئے اور کربلا کے میدان میں جناب عباس کے دونوں ہاتھ امام حسین علیہ السلام کی مدد میں قلم کر دیے گئے۔
پیغمبر اسلام نے ایک استھان پر یہ کہا تھا کہ حسین مجھ سے ہیں اور میں حسین سے ہوں۔ اس بات کو سمجھنا بہت آسان ہے کہ امام حسین علیہ السلام پیغمبر اسلام سے ہیں، یعنی ان کے پران پریہ نواسے ہیں۔ کنتو پیغمبر اسلام کی حدیث کا جو آخری بھاگ ہے جس میں آپ نے فرمایا ہے کہ میں حسین سے ہوں، تو امام حسین علیہ السلام نے اسلام کو بچانے کے لیے جو مہا بلیدان دیا ہے اس کی جانکاری کے بعد پیغمبر اسلام کے کتھن کا آخری بھاگ سمجھ میں آتا ہے۔ جناب جعفر تیار نے پیغمبر اسلام کی مدد میں اپنی جان قربان کر دی تو کربلا میں امام حسین علیہ السلام کی مدد میں جناب عباس نے قربانی دے کر اسلام کو بچا لیا۔ کربلا کی مہا گھٹنا میں امام حسین علیہ السلام کے سمست ساتھیوں کی قربانی اپنا ایک الگ و وشیش مہتو رکھتی ہے، مگر کربلا کی امر و ہرتے ودارک گھٹنا میں جناب عباس کی قربانی اپنا ایک الگ استھان رکھتی ہے۔
اب تک ہے زبانوں کا علمدار علمدار، اب تک ہے زبانوں پہ علمدار علمدار، اب تک ہے زبانوں پہ علمدار علمدار۔ لہرے ابھی لیتا ہے فضا میں تیرا پرچم، پرچم سے لمایا ہے وفا کا تیری عالم، بھولے گی نہ دنیا تیرا اشار علمدار، ہے زبانوں پہ علمدار علمدار، ہے زبانوں پہ علمدار علمدار۔ دریائے محبت میں رواں ہے تیری کشتی، بچے تیری تکلیف میں بنتے ہیں بہی، ظاہر ہے سکینا سے جو تھا پیار علمدار، اب ہے زبانوں پہ علمدار علمدار، اب ہے زبانوں
پہ علمدار علمدار۔ یہ ریڈیو تہران کی ہندی سیوا ہے، اسلامی گڑراج ایران کی آواز۔ دوستو، بھی آپ پوتر مہینے محرم میں پیش کیے جانے والے وشیش کاریکرموں کی ایک ان کڑی سن رہے تھے۔ اب آپ آج کی سبھا کا انتم کاریکرم جو آپ کی سیوا میں پیش کیا جا رہا ہے وہ ہے آج کل، اسے سنیں گے۔
دوستوں، کارکرم آج کل میں آپ کا سواگت ہے۔ سواتی اور رویش زیدی کا سلام سویکار کریں۔ آج کے کارکرم میں ہم سویڈن میں پوتر قرآن جلائے جانے کے بارے میں چرچا کریں گے۔
دوستوں، پچھلے دنوں وش میڈیا میں ایک ایسی خبر سامنے آئی کہ جس نے دنیا بھر کے مسلمانوں اور نیائے پریمیوں کی بھاونوں کو ٹھیس پہنچایا ہے۔ یہ دکھد گھٹنا پشچمی دیشوں میں پھیلے اسلامو فوبیا کے کارن ہوئی ہے۔ اس گھٹنا کو انجام دینے والا سویڈن میں رہنے والا ایک 37 ورشیہ کٹر پنتی عراقی ناگرک سلمان مومیکا ہے۔ ایک عراقی پترکار کے انوسار سلمان مومیکا ایک یدھ اپرادھی ہے۔ سویڈن کی راجدھانی اسٹاک ہوم کی سینٹرل مسجد کے باہر پولیس کی اجازت اور اس کے سنرکشن میں انجام دی گئی اس گھٹنا پر پوری دنیا میں سنسنی پھیل گئی ہے۔ अंतर्राष्ट्रीय स्तर पर इस घटना का विरोध हो रहा है। वहीं स्वीडन में अभिव्यक्ति की स्वतंत्रता के नारे के तहत पवित्र कुरान की प्रतियों को जलाने की दी गई इजाजत, जहां 2 अरब से अधिक मुसलमानों की भावनाओं को ठेस पहुंचाने और उन्हें भड़काने के लिए दी गई थी, वहीं इससे पता चलता है कि इस्लाम के प्रति पश्चिम की मध्ययुगीन नफरत और शत्रुता का आज भी स्वतंत्रता और मानवाधिकारों का दावा करने वाले देशों के राजनेता अनुसरण कर रहे हैं।
पश्चिम में इस्लामोफोबिया की एक ऐतिहासिक पृष्ठभूमि है, लेकिन सच्चाई ये है कि जब से ईरान में इस्लामिक क्रांति को महान सफलता प्राप्त हुई और उसके बाद से जैसे जैसे इस क्रांति की किरणें दुनिया में फैलने लगी और दुनिया भर का मुसलमान जागरूक होने लगा, मुसलमानों ने जब यह तय करना शुरू किया कि अब समय आ गया है कि वे पश्चिम की वर्चस्ववादी प्रणाली से खुद को अलग करें और स्वतंत्रता के साथ अपने अपने राष्ट्रों में जीवन व्यतीत करें, तब से एक बार फिर से इस्लामोफोबिया की घटनाओं में अधिक तीव्रता आ गई। हाल के दशकों में पश्चिमी राजनेताओं ने अपने इस्लाम विरोधी नीतियों को कुछ जाहिलों के जरिए आगे बढ़ाने की योजना बनाई है, बल्कि वे इस्लामोफोबिया को एक नई शैली से लागू करने का प्रयास कर रहे हैं। फ्रांस, स्पेन, इटली, जर्मनी, नॉर्वे, हॉलैंड आदि जैसे विभिन्न यूरोपीय देशों के प्रकाशनों में पैगंबर इस्लाम के अपमानजनक कार्टून के प्रकाशन से लेकर पवित्र कुरान को जलाने और मुस्लिम महिलाओं के हिजाब पर प्रतिबंध लगाना उसी नई शैली का हिस्सा है।
दोस्तों, महान इस्लाम धर्म के इतिहास पर नज़र डालने से पता चलता है कि इस धर्म के आरंभ से ही बहुत सारे अज्ञानियों ने इस मानव निर्माण धर्म के विरुद्ध कपटपूर्ण तरीका अपनाया। उन्होंने हमेशा इस्लाम धर्म को बदनाम करने और लोगों के दिलों में इस धर्म के प्रति नफरत पैदा करने का प्रयास किया। इस्लाम की शुरुआत में जब इस्लाम के प्रिय ईश्वरीय दूत पैगम्बर हज़रत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम अपने मुबारक मुंह से अल्लाह के संदेश को आम लोगों के सामने सुनाते थे, तो वहां मौजूद लोग उसको सुनने में पूरी तरह खो जाते थे। पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की आवाज और उनके पवित्र मुंह से निकलने वाले आसमानी शब्द लोगों को अपनी ओर आकर्षित कर लेते थे और सभी मंत्रमुग्ध हो जाते थे। लेकिन उस समय के शासक और वर्चस्ववादी लोग आम लोगों से कहते थे कि वे अपने कानों को बंद कर लें, ताकि वे पैगंबर इस्लाम द्वारा सुनाए जाने वाले ईश्वरीय संदेशों को न सुन सकें। इसी तरह जब पैगंबर इस्लाम सल्लल्लाहु अलैहि वसल्लम पवित्र कुरान की आम लोगों के लिए तिलावत करते थे, तो उस समय के शासक और वर्चस्ववादी लोग अपने एजेंटों के जरिए इतना ज्यादा हंगामा और शोर शराबा करवाते थे ताकि किसी के कानों तक पैगंबर इस्लाम द्वारा पहुंचाया जाने वाला ईश्वरीय संदेश न पहुंच सके।
दोस्तों, कहते हैं ना, आसमान की ओर कोई जितना थूके वह पलटकर उसी की ओर आता है। यही हाल यहाँ था। उस समय के शासकों, बड़े बड़े पैसे वालों और वर्चस्ववादियों ने हर तरह के प्रयास किए कि कोई भी पैगंबर इस्लाम द्वारा लोगों तक पहुंचाए जाने वाले ईश्वरीय संदेश को न सुन सके, लेकिन उनकी हर कोशिश और साजिश नाकाम रही। आज पूरी दुनिया में 2 अरब से अधिक मुसलमानों की संख्या जो हर दिन बढ़ रही है, यह अल्लाह के इस सच्चे धर्म की सबसे बड़ी निशानी है। वहीं अपने दुश्मनों के सभी हमलों और हास्यास्पद और शत्रुतापूर्ण व्यवहार के बावजूद पवित्र कुरान उन्हें पद्धति, सोच, विचारशीलता और तर्क की ओर निमंत्रित करता है। इस बारे में स्वयं पवित्र कुरान के अजुमर सूरे की 18वीं आयत में अल्लाह कह रहा है, ए रसूल, तुम मेरे खास बंदों को खुशखबरी दे दो जो बात को जी लगाकर सुनते हैं और फिर उसमें से अच्छी बात पर अमल करते हैं। यही वे लोग हैं जिनकी अल्लाह ने हिदायत की है और यही लोग बुद्धिमान हैं।
دوستوں، اسلام کا ادے ورش 610 عیسوی میں عرب پرائدیپ کے اس بھاگ میں ہوا جسے آج سعودی عرب کہا جاتا ہے، ایک ایسا شیطر جو بھلے ہی ایران جیسی مہان سبھیتاؤں سے گھرا ہوا تھا لیکن سبھیتا سے اس نے کوئی فائدہ نہیں اٹھایا تھا۔ اسلام کا پہلا مانو راجنیتک اتپاد اسلامی امہ ہے جو مدینۃ النبی سے شروع ہوا اور آشچریہ جنک اور پورانک طریقے سے ماتراتمک اور گڑاتمک وکاس کی اور قدم بڑھایا۔ اسلام دھرم کے ادے کو ابھی آدھی صدی بھی نہیں گزری تھی کہ اس کی کرنوں نے اپنے پڑوسی دیشوں کی تین پراچین سبھیتاؤں یعنی ایران، روم اور مصر کے پورے شیطر کے لگ بھگ آدھے حصے کو روشن کر دیا۔ ایک صدی بعد دنیا کے کیندر میں ایک شاندار سبھیتا اور ایک پریے اور شکتی شالی سرکار کا نرمان ہوا۔ اس سرکار نے پورو سے چین کی مہان دیوار تک اور دوسری طرف سے اٹلانٹک مہاساگر کے تٹ تک، اتر سے سائبیریا کے میدانوں تک اور دکشن سے دکشنی ہند مہاساگر تک اپنی پکڑ بنا لی۔ ہجری کی تیسری اور چوتھی شتابدی اور اس کے بعد کی سبھیتا اتنی شاندار ہے کہ 1000 سال بعد بھی دنیا کی ورتمان سبھیتا میں اس کا ویگیانک اور سانسکرتک آشیرواد اسپشٹ روپ سے دیکھا جا سکتا ہے۔
سنسکرتی اور حالانکہ پشچمی اتہاسکار وگیان اور سبھیتا کا اتہاس بتاتے سمے وگیان سبھیتا کے اس وشال اور ابھوتپورو پنرتھان کی پوری طرح اپیکشا کرتے ہیں اور وگیان کے اتہاس کو پراچین گریس اور روم سے پنرجاگرن تک جوڑتے ہیں، لیکن سچائی یہ ہے کہ مدھیہ یگ کیول لیکن اسلامی دنیا کے اجانتا اور آتنک کا سمے تھا۔ پشچم اور یوروپ کے لیے اندھکار جاگرتی لیے اس کا وسطہ یوروپ سے کئی گنا ادھک تھا، یعنی انڈالوسیا سے چین تک اسے وکاس اور ویگیانک اتھان کا یگ مانا جاتا تھا۔ اسلامی کرانتی کے سروچ نیتا اس انوسمارک کا ادیشیہ اتیت کے بارے میں گھمنڈ کرنا نہیں ہے، اس کا ادیشیہ آیت اللہ خامنئی کے انوسار اسلام اور اس کی ہمیں استھتی کی یاد دلانا ہے کہ جس نے اس سبھیتا کا نرمان کیا، یعنی جیون نرمان شکشائیں ابھی بھی ہمارے نینترن میں ہے اور ہمیں چیتاونی دیتی ہے۔ جیسا کہ پوتر ایشور اور اس کے پیغمبر کی پکار قرآن کے سورے انفال میں اللہ کہہ رہا ہے کہ ہے ایمان والوں کا اتر دو جب وہ تمہیں اس بات کی اور بلائیں جس میں تمہارا جیون نہیں ہے، اور جان لو کہ ایشور منشیہ اور اس کے ہردے کے بیچ آڑے آ جاتا ہے اور نشچت روپ سے تم سب اسی کی اور پلٹائے جاؤ گے۔
دوستوں، کسی کو یہ پوچھنا چاہیے کہ جو لوگ سبھیتا، پرگتی اور سنسکرتی کا دعویٰ کرتے ہیں، وہ یہ جانتے ہوئے بھی کہ ان کروپ ایواروں کے لیے انہیں کتنی قیمت چکانی پڑتی ہے، وہ کیسے ایشوری کتاب پوتر قرآن کو جلانے کی اجازت دیتے ہیں؟ اس کا کارن وہ خود بھی جانتے ہیں کہ ان کی اجانتا، اسہایتا اور وہ سب کچھ کر کے بھی پوتر قرآن کی ایک آیت کا جواب نہیں لا پا رہے ہیں۔ یہ بات ان کی بوکھلاہٹ اور کھسیات کا کارن بن رہی ہے اور وہ اس کے مٹانے کے لیے پوتر قرآن کو جلانے، پوتر ہستیوں کا کارٹون بنانے اور پوتر استھلوں کو مٹانے کے لیے سازشیں رچتے رہتے ہیں۔ اگر ایسا نہیں ہے تو وہ خود اس کا جواب دیں کہ آخر ایسا کیا ہے کہ وہ پوتر قرآن کو جلانے کی انومتی دے رہے ہیں۔ اس سب باتوں کے جواب میں ہمیں اتہاس کے پنوں کا پلٹنا پڑے گا، کیونکہ یورپ میں پوتر قرآن کو جلانے کی جڑیں مدھ یگ تک جاتی ہیں۔
ایبیرین پرائدیپ کے شیتر میں آج اسپین اور پرتگال نام کے دو دیش شامل ہیں جن کی سیما اتر سے فرانس سے لگتی تھی۔ مسلمانوں دوارا وجے کے بعد اس پرائدیپ کو انڈالوسیا کہا گیا۔ لگ بھگ 800 سال بعد 15ویں شتابدی کے انت میں مسلمانوں کے بیچ وبھاجن کے کارن انڈالوسیا مسلم نینترن سے نکل گیا۔ اس دوران وہاں موجود چرچوں کے آدیش سے پوتر قرآن کی عربی بھاشا میں موجود پرتیوں کو جلا دیا گیا۔ 15वीं शताब्दी में स्पेनिश साम्राज्य में प्रसिद्ध न्यायिक जांच अदालतों की शुरुआत हुई। लगभग 400 वर्षों तक इन अदालतों ने 15वीं शताब्दी के सबसे शक्तिशाली साम्राज्य के रूप में स्पेनिश साम्राज्य के क्षेत्र पर आतंक कायम रखा। इसका लक्ष्य इस्लाम का नामो निशान मिटाना था। स्पेन के मुस्लिम नागरिक और कुछ यहूदी यातना और भयानक मौत के डर से दुनिया के अन्य हिस्सों में विस्थापित हो गए। यही प्रक्रिया इटली जैसी अन्य कैथोलिक यूरोपीय शक्तियों के देशों में भी अपनाई गई।
कुल मिलाकर मुसलमानों के खिलाफ पश्चिम के इस्लाम विरोधी व्यवहार की कहानी का विश्लेषण करते हुए विशेषज्ञों का मानना है कि व्यक्ति के अंध पूर्वाग्रहों और अज्ञानता के अलावा दुनिया में मुस्लिम आबादी की वृद्धि पर एक प्रकार की नस्लवादी प्रतिक्रिया विशेष रूप से यूरोपीय देशों में इस कार्रवाई का मुख्य कारण है। साथ ही ये शोधकर्ताओं का कहना है कि वर्ष 2035 तक विश्व में ईश्वरीय धर्मों के सबसे अधिक अनुयायी इस्लाम में होंगे। वर्तमान में विश्व में 2.1 अरब से अधिक मुसलमान रहते हैं, जिनमें विश्व की कुल जनसंख्या का 25% से अधिक शामिल है। उल्लेखनीय है कि स्वीडन में मुसलमानों की संख्या पिछले 10 वर्षों में 10 गुना बढ़ गई है, जिससे इस देश के नस्लवादी दक्षिणपंथियों का डर बढ़ गया है। बहरहाल पवित्र कुरान अल्लाह का नूर है और उसके नूर को कोई खत्म नहीं कर सकता। आज ये पवित्र कुरान पश्चिमी देशों में सबसे ज्यादा बिकने वाली किताबों की सूची में शामिल है। पवित्र कुरान के सूरह सफ में अल्लाह कहता है कि ये लोग अपने मुंह से खुदा के नूर को बुझाना चाहते हैं, हालांकि खुदा अपने नूर को पूरा करके रहेगा अगरचे कुफार बुरा ही क्यों ना माने। पश्चिम में चरमपंथी और इस्लाम विरोधी व्यवहार का केवल एक ही उद्देश्य है कि वे किसी भी तरह से मुसलमानों को भड़का सकें और उनके लिए दुनिया भर में नफरत फैला सके, ताकि दुनिया भर में इस्लाम धर्म की फैलती रोशनी को रोक सके। तो दोस्तों हमें इजाजत दीजिए, खुदा हाफिज। ये रेडियो तेहरान की हिंदी सेवा है। हम आशा करते हैं कि हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए। तो अगली सभा तक के लिए हमें इजाजत दीजिए, खुदा हाफिज।
بسم اللہ الرحمن الرحیم، یہ تہران ہے اسلامی جمہوریہ ایران کی آواز۔ سارا